بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگرن، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
انما المؤمنون اخوة فاصلحوا بین اخویکم واتقوا اللہ لعلکم ترحمون۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو، اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ہمارا یہ پرسارن آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج منگلوار ہے، خرداد کی 10، شوال کی 29 اور مئی کی 31 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد ہم پرستت کریں گے راجنیتک چرچا، اس کے بعد آپ کو سنوائیں گے قرآنی قصے، اور انتیم کاریکرم ہوگا فلسطینی مدعا اور سمادھان۔ تو دوستو، تازہ اور وستت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ تاجکستان کے راشٹرپتی امام علی رحمان نے ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا سے ملاقات کی ہے۔ تہران کا کہنا ہے کہ شہید خدائی کے ہتھیاروں کو جلد ہی دردناک سندیش پراپت ہونے والا ہے۔ آئی آئی اے نے دعویٰ کیا ہے کہ ایران کے پاس 3,800 کلو گرام سے زیادہ سمرتھت یورینیم ہے۔ کشمیر میں مہیلا شکشیکا کی ہتیا پر فاروق عبداللہ نے کڑی پرتکریا دی ہے۔ اب آپ وستار سے وشو سماچار سنیے۔ ایران کے دورے پر آئے تاجکستان کے راشٹرپتی امام علی رحمان نے اپنے شش منڈل کے ساتھ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمی سید علی خامنائی سے ملاقات کی ہے۔ پراپت رپورٹ کے مطابق سوموار کی شام کو تاجکستان کے راشٹرپتی امام علی رحمان نے اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمی سید علی خامنائی سے ملاقات کی۔ اس ملاقات میں آیت اللہ العظمی سید علی خامنائی نے بل دیا کہ دونوں دیشوں کے بیچ انیک میدانوں میں سہیوگ بڑھانے کی کشمتا موجود ہے، اور ایران کی پڑوسی دیشوں کے ساتھ سمبند مضبوط کرنے کی نیتی کے مد نظر دونوں دیشوں کے سمبندوں میں بنیادی بدلاؤ آنا چاہیے۔ سروچ نیتا نے ایران تاجکستان کے بیچ ایتہاسک، دھارمک، سانسکرتک و بھاشائی استر پر گہری سمانتاؤں کا الیکھ کرتے ہوئے دونوں دیشوں کو آپس میں رشتے دار و بھائی بتایا۔ انہوں نے تاجکستان کے راشٹرپتی دوارا فارسی زبان کے پرچار اور پرسار، اور ایران کے راشٹرپتی سید ابراہیم رئیسی کے پہلے ودیشی دورے کے طور پر تاجکستان کے دورے کا ذکر کرتے ہوئے بل دیا کہ یہ دورہ بتاتا ہے کہ ایران تاجکستان کے ساتھ سمبندوں کو کتنا مہتو دیتا ہے، اور پچھلے ایک سال کے دوران سمبندوں کا استر بڑھا ہے، لیکن ابھی اس حد سے بہت دور ہے جس حد تک پہنچا جانا چاہیے۔ ایران کے ودیش منترالیہ کے پروکتا نے کہا ہے کہ تہران کو اس بات کی جانکاری ہے کہ شہید خدائی کی ہتیا میں کس کا ہاتھ ہے، اور ہتھیاروں کو جلد ہی خفیہ چینل سے ایک دردناک سندیش ملنے والا ہے۔ غورطلب ہے کہ آئی آر جی سی کی قدس بریگیڈ کے سینئر ادھیکاری कर्नल हसन सैयद खुदाई की 22 मई को तेहरान में गोली मारकर हत्या कर दी गई थी। उनकी हत्या में इसराइल की भूमिका मानी जा रही है। हाल ही में न्यूयॉर्क टाइम्स ने भी इसराइल की एक सुरक्षा एजेंसी के अधिकारी के हवाले से बताया था कि इसराइल ने अमरीका से संपर्क करके कर्नल खुदाई की हत्या की रिपोर्ट दी है। ईरानी विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने मंगलवार को पत्रकारों से बात करते हुए यह टिप्पणी की। इसी प्रकार उन्होंने ईरान में संयुक्त राष्ट्र संघ की रिपोर्टर एलिना दोहान की रिपोर्ट के संदर्भ में कहा कि उन्होंने अपनी रिपोर्ट तेहरान में तैयार की है। खतीबजादे का कहना था कि दोहान ने पूरी आजादी के साथ अपना काम अंजाम दिया है और इस सिलसिले में कई गैर सरकारी संगठनों और विभिन्न शख्सियतों से संपर्क किया है और ईरानी सरकार ने उनके काम में किसी तरह का कोई हस्तक्षेप नहीं किया। तेहरान का कहना है कि देश में संवर्धित यूरेनियम के भंडारण से जुड़ी अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA की ताजा रिपोर्ट सही नहीं है और इसका सच्चाई से कोई वास्ता नहीं है। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने मंगलवार को एक प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए कहा कि IAEA की रिपोर्ट में दावा किया गया है कि ईरान के पास मौजूद संवर्धित यूरेनियम में 2015 में हुए परमाणु समझौते की सीमा से 18 गुना ज्यादा हो चुकी है। हालांकि इस दावे का सच्चाई से कोई वास्ता नहीं है। गौरतलब है कि IAEA ने ईरान के परमाणु कार्यक्रम से संबंधित ताजा रिपोर्ट सोमवार को जारी की थी, जिसमें अनुमान लगाया गया है कि 15 मई 2022 तक ईरान के पास संवर्धित यूरेनियम की मात्रा 3,809 किलोग्राम हो गई है। परमाणु समझौते के मुताबिक ईरान सिर्फ 3,000 किलोग्राम संवर्धित यूरेनियम का ही भंडारण कर सकता है, जिसे सीमित स्तर पर संवर्धित किया गया हो। इसके अलावा संयुक्त राष्ट्र एजेंसी ने 3 अघोषित स्थानों पर यूरेनियम के कण पाए जाने पर सवाल उठाए हैं। इस रिपोर्ट को खारिज करते हुए खतीबजादे ने कहा कि मार्च में तेहरान और IAEA के बीच एक समझौते पर पहुंचने के बाद एजेंसी के साथ कई बैठकों के दौरान ईरान ने तकनीकी सुविधाएं और दस्तावेज उपलब्ध करवाए और IAEA द्वारा उठाए गए सवालों के लिखित जवाब दिए थे। जर्मन विदेश मंत्रालय ने एक बयान जारी करके ईरान द्वारा फार्स खाड़ी में यूनान के 2 जहाजों को रोके जाने की आलोचना की है। जर्मन विदेश मंत्रालय के प्रवक्ता ने यूनान द्वारा ईरानी जहाज को जब्त किए जाने और ईरान की जल सीमा में यूनानी जहाजों के घुसने का उल्लेख किए बिना तेहरान की कार्रवाई की आलोचना करते हुए यूनानी जहाजों को आजाद करने की मांग की है। गौरतलब है कि IRGC के जनसंपर्क कार्यालय के मुताबिक पिछले हफ्ते शुक्रवार को IRGC की नौसेना ने फार्स खाड़ी में कानून का उल्लंघन करने वाले यूनान के 2 जहाजों को रोक लिया था। मंगलवार की सुबह भारत प्रशासित जम्मू कश्मीर के कुलगाम हाई स्कूल में एक महिला शिक्षिका की गोली मारकर हत्या कर दी गई है। प्राप्त रिपोर्ट के मुताबिक अज्ञात बंदूकधारियों ने शिक्षिका को नजदीक से गोली मारी है, जिन्हें अस्पताल में मुर्दा घोषित कर दिया गया। मरने वाली टीचर की पहचान रजनी बाला के रूप में हुई है। वो कुलगाम जिले में साल 2010 से काम कर रही थी। उनके पति राजकुमार कुलगाम में ही दूसरे स्कूल में काम करते हैं। महिला टीचर की हत्या पर प्रदेश के पूर्व CM फारूक अब्दुल्ला ने प्रतिक्रिया देते हुए कहा है कि कश्मीर के ऐसे हालात कर दिए गए हैं कि अब यहां कोई सुरक्षित नहीं है। ये महिला 1990 में हुए पलायन के बाद PM एम्प्लॉयमेंट पैकेज के तहत फिर से कश्मीर में नौकरी के लिए वापस लौटी थी। संघ लोक सेवा आयोग की मुख्य परीक्षा 2021 का रिजल्ट जारी कर दिया गया है। संघ लोक सेवा आयोग UPSC ने सोमवार को सिविल सेवा परीक्षा 2021 के परिणाम घोषित किए, जिसमें श्रुति शर्मा पहले स्थान पर रही हैं। श्रुति शर्मा पहले, जबकि अंकिता अग्रवाल और गामिनी सिंगला ने क्रमशः दूसरा और तीसरा स्थान हासिल किया है। इस तरह से UPSC की इस लिस्ट में मुख्य तीनों स्थानों पर लड़कियों ने बाजी मारी है। तीनों टॉप रैंकर के अलावा ऐश्वर्या वर्मा ने चौथा स्थान हासिल किया है, जबकि उत्कृष्ट द्विवेदी 5वें स्थान पर रहे हैं। इस प्रतिष्ठित परीक्षा में 685 उम्मीदवार कामयाब रहे हैं। UPSC ने सफल होने वाले उम्मीदवारों के बारे में अभी कोई विस्तृत जानकारी नहीं दी है। ज़ायोनी शासन की संसद में विपक्षी दलों के गठबंधन के नेताओं ने बेनेट कैबिनेट के फैसलों और योजनाओं का विरोध करने का ऐलान किया है। मंगलवार को प्राप्त रिपोर्ट के मुताबिक इसराइल के पूर्व प्रधानमंत्री बेंजामिन नेतन्याहू के समर्थक गठबंधन के नेताओं इसराइली संसद नेसेट में प्रधानमंत्री नफ्ताली बेनेट की सरकार के फैसलों और योजनाओं का विरोध करने का ऐलान किया है। पिछले हफ्ते बेनेट कैबिनेट ने सर्विस से हटाए गए सैनिकों को वित्तीय सहायता देने वाले कानून के विरोध का प्रयास किया था, लेकिन इसराइली रक्षा मंत्री बेनी गेंट्स की सहमति से विपक्ष ने इस कानून को पारित करा लिया। विपक्षी गठबंधन के नेताओं का कहना है कि अब वे ज़ायोनी सरकार के सभी फैसलों का विरोध करेंगे। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। ईरान के इस्लामी क्रांति के सर्वोच्च नेता ने ताजिकिस्तान के राष्ट्रपति के साथ भेंट में ईरान तथा ताजिकिस्तान के बीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं भाषाई स्तर पर गहरी समानताओं का उल्लेख किया। आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने ताजिकिस्तान के राष्ट्रपति इमाम अली रहमान और उनके साथ तेहरान की यात्रा पर आए शिष्टमंडल से भेंट के दौरान क्षेत्रीय मुद्दों, विशेषकर अफगानिस्तान के वर्तमान स्थिति के बारे में चर्चा की। बैतुल मुकद्दस शहर में आजकल जिस तरह की झड़पें देखने को मिल रही हैं, वैसी झड़पें वर्ष 1967 के बाद से देखने को नहीं मिली थीं। बैतुल मुकद्दस के पुराने इलाके में चरमपंथी ज़ायोनियों के विवादित फ्लैग मार्च को सुरक्षित बनाने के लिए 3,000 से अधिक सुरक्षाकर्मी, आतंकी सैनिकों और खूंखार कुत्तों को तैनात किया गया था। भारत के लगभग 25 विश्वविद्यालयों के सैकड़ों छात्रों ने दिल्ली के जंतर मंतर पर विरोध प्रदर्शन किया और भारत की नई शिक्षा नीति का विरोध किया और इसे वापस लेने की मांग की। छात्रों और शिक्षकों के अलावा कई वामपंथी नेताओं ने भी इस विरोध प्रदर्शन को संबोधित किया।
सरकार इस तरीके की नीतियों से लगातार शिक्षा पर हमला कर रही है।
ईरान के इस्लामी क्रांति के सर्वोच्च नेता ने ताजिकिस्तान के राष्ट्रपति के साथ भेंट में ईरान तथा ताजिकिस्तान के बीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं भाषाई स्तर पर गहरी समानताओं का उल्लेख किया। आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने ताजिकिस्तान के राष्ट्रपति इमाम अली रहमान और उनके साथ तेहरान की यात्रा पर आए शिष्टमंडल से भेंट के दौरान क्षेत्रीय मुद्दों, विशेषकर अफगानिस्तान के वर्तमान स्थिति के बारे में चर्चा की। समीक्षा पेश करें साथी कायम रिज़वी।
इस्लामी क्रांति के वरिष्ठ नेता ने ताजिकिस्तान के राष्ट्रपति के साथ भेंट में ईरान तथा ताजिकिस्तान के बीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं भाषाई स्तर पर गहरी समानताओं का उल्लेख किया। आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने ताजिकिस्तान के राष्ट्रपति इमाम अली रहमान और उनके साथ आए शिष्टमंडल से भेंट के दौरान क्षेत्रीय मुद्दों, विशेषकर अफगानिस्तान की वर्तमान स्थिति के बारे में चर्चा की। उन्होंने कहा कि अफगानिस्तान को लेकर ईरान और ताजिकिस्तान की चिंताएं समान हैं। दोनों ही देश वहां पर बढ़ते आतंकवाद और अतिवाद को लेकर बहुत चिंतित हैं। वरिष्ठ नेता ने कहा कि हमारा मानना है कि वर्तमान समय में जो लोग अफगानिस्तान में सत्ता में हैं, उनको वहां पर सबकी सम्मिलिति से व्यापक सरकार का गठन करना चाहिए। इस भेंट वार्ता में ताजिकिस्तान के राष्ट्रपति ने अफगानिस्तान के संदर्भ में कहा है कि हम इस देश में शांति एवं सुरक्षा के साथ ही वहां पर एक ऐसी सरकार के गठन के इच्छुक हैं जिसमें अफगानिस्तान के सभी वर्गों की सहकारिता हो। वर्तमान समय में केंद्रीय एशिया को बढ़ती आतंकी कार्रवाइयों का सामना है। ईरान और ताजिकिस्तान दोनों देशों को संयुक्त रूप से आतंकवाद, अतिवाद और मादक पदार्थों की तस्करी जैसी समस्याओं का सामना है। ये दोनों देश पहले ही अफगानिस्तान में आतंकी गुट दाइश के विस्तार पर अपनी चिंताएं सार्वजनिक रूप में जाहिर कर चुके हैं। तालिबान का ये दावा है कि वे अफगानिस्तान में शांति एवं सुरक्षा स्थापित करने में पूरी तरह से सक्षम है। तालिबान ने यह भी दावा किया है कि दाइश अफगानिस्तान के लिए कोई गंभीर खतरा नहीं है। हालांकि अप्रैल के महीने के अंतिम दो सप्ताहों में अफगानिस्तान में इतनी अधिक हिंसक कार्रवाइयां हुई हैं जिनमें लगभग 700 लोग हताहत और घायल हुए थे। इन हिंसक कार्रवाइयों में से अधिकांश की जिम्मेदारी दाइश ने ही स्वीकार की थी। अफगानिस्तान के उत्तर में ताजिकिस्तान से मिलने वाली सीमा वाला क्षेत्र ऐसा इलाका है जहां पर अशांति के कारण क्षेत्र में अस्थिरता फैल सकती है। ताजिकिस्तान के अधिकारियों ने बताया है कि अफगानिस्तान के तखार प्रांत के ख्वाजा गार नगर से ताजिकिस्तान की ओर 4 देसी मिसाइल फायर किए गए। इस काम की जिम्मेदारी दाइश ने बाद में स्वीकार की। आतंकवाद के अतिरिक्त मध्य एशिया को मादक पदार्थों की तस्करी जैसी समस्या का भी सामना करना पड़ रहा है। अफगानिस्तान में मादक पदार्थों की बढ़ती पैदावार और यूरोप तथा अमेरिका के लिए उनकी तस्करी ईरान और ताजिकिस्तान के लिए गंभीर चुनौती है क्योंकि दोनों देशों की अफगानिस्तान से लंबी सीमाएं मिलती हैं। इस्लामी गणतंत्र ईरान के हिसाब से वर्तमान परिस्थितियों में आतंकवाद से मुकाबले के लिए ईरान और ताजिकिस्तान के बीच सहकारिता बहुत जरूरी हो चुकी है। इस संदर्भ में इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई का ये मानना है कि ईरान तथा ताजिकिस्तान के मध्य सहयोग की जरूरत है क्योंकि ये संयुक्त चिंता का मुद्दा है।
بیت المقدس شہر میں آج کل جس طرح کی جھڑپیں دیکھنے کو مل رہی ہیں ویسی جھڑپیں ورش 1967 کے بعد سے دیکھنے کو نہیں ملی تھیں۔ بیت المقدس کے پرانے علاقے میں چرم پنتھی زیونیوں کے وادت فلیگ مارچ کو سرکشت بنانے کے لیے 3,000 سے ادھک سرکشا کرمی، آتنکی سینکوں اور کھوکھار کتوں کو تعینات کیا گیا تھا۔ سمیکچا پیش کریں ساتھی رویش زیدی۔
بیت المقدس شہر میں آج کل جس طرح کی جھڑپیں دیکھنے کو مل رہی ہیں ویسی جھڑپیں ورش 1967 کے بعد سے دیکھنے کو نہیں ملی تھی۔ بیت المقدس کے پرانے علاقے میں چرم پنتھی زیونیوں کے ویوادت فلیگ مارچ کو سرکشت بنانے کے لیے 3,000 سے ادھک سرکشا کرمی، آتنکی سینکوں اور خونخوار کتوں کو تعینات کیا گیا تھا۔ اگر اتنی بھاری سنکھیا میں سرکشا کرمی نہ ہوتے تو چرمپنتی زیونی کبھی بھی بیت المقدس پر حملہ کرنے کا ساہس نہیں کر پاتے۔ اتنی بھاری تعداد میں سرکشا بلوں کی تعیناتی یہ درشاتی ہے کہ چرمپنتی زیونیوں کے دلوں میں فلسطینی پرتیرودک بلوں کو لے کر کتنا ڈر بیٹھا ہوا ہے۔ آتنکی زیونی سینکوں نے پورے راستوں کو کٹیلے تاروں سے بلاک کر رکھا تھا اور ساتھ ہی راستے میں آنے والے ہر فلسطینی ناگرکوں کے ساتھ مار پیٹ کر رہے تھے، لیکن ان سب کے باوجود فلسطینی جیالوں نے ویوادت چرمپنتی زیونیوں کے فلیگ مارچ کا ڈٹ کر مقابلہ کیا۔ ایک فلسطینی ناگرک کا کہنا ہے کہ یہ بھڑکاؤ فلیگ مارچ اویدھ زیونی شاسن کے پورے سمرتھن اور سرکشا کے ساتھ نکالا جاتا ہے، لیکن اس کے باوجود ہم فلسطینی اس ویوادت فلیگ مارچ اور بیت المقدس شہر میں ہونے والے نسل وادی کرتیوں کا ڈٹ کر مقابلہ کر رہے ہیں۔ ایک انی فلسطینی ناگرک کا کہنا ہے کہ بیت المقدس کی پہچان اسلامی اور فلسطینی ہے، وہ چاہے کچھ بھی کر لیں لیکن انہیں یہ جان لینا چاہیے کہ وہ کبھی بھی اس شہر کی ایتہاسک پہچان کو نہیں بدل پائیں گے۔ اس بیچ ویسٹ بینک کے لگ بھگ سبھی کھیتروں میں چرمپنتی زیونیوں کے فلیگ مارچ کے خلاف ورودھ پردرشن کی آگ بھڑک اٹھی ہے۔ نابلس، ہوارا، بیت لحم اور ویسٹ بینک کے کئی گاؤں کے آس پاس کے علاقوں میں بھی بھیشن جھڑپیں ہو رہی ہیں۔ ویسٹ بینک کے اتر پشچم علاقے جنین میں فلسطینی جیالوں نے آتنکی اسرائیلی سینا کے ٹھکانوں پر حملہ بولا ہے۔ وہیں نابلس میں بھی فلسطینی جیالوں نے زیونی قبضے والے علاقوں میں موجود کئی چوکیوں پر گولی باری کی ہے۔ جھڑپوں کا سلسلہ ابھی بھی جاری ہے۔ دسیوں فلسطینی ان جھڑپوں میں گھائل ہو چکے ہیں۔
بھارت کے لگ بھگ 25 وشو ودیالیوں کے سینکڑوں چھاتروں نے دلی کے جنتر منتر پر ورودھ پردرشن کیا اور بھارت کی نئی شکشا نیتی کا ورودھ کیا اور اسے واپس لینے کی مانگ کی۔ چھاتروں اور شکشکوں کے علاوہ کئی وام پنتھی نیتاؤں نے بھی اس ورودھ پردرشن کو سمبودھت کیا۔
بھارت کے لگ بھگ 25 وشو ودیالیوں کے سینکڑوں چھاتروں نے، جن کا ادھکتر سمبندھ اکھل بھارتیہ چھاتر سنگھ سے ہے، دلی کے جنتر منتر پر ورودھ پردرشن کر کے بھارت کی نئی شکشا نیتی کا ورودھ کیا اور اسے واپس لینے کی مانگ کی۔ چھاتروں کے اس ورودھ پردرشن کو، جسے چھاتر سنسد کا نام دیا گیا تھا، کئی شکشکوں اور وام پنتھی نیتاؤں نے بھی سمبودھت کیا۔
ہم یہ صاف طریقے سے جان رہے ہیں کہ سرکار اس طریقے کی نیتیوں سے لگاتار شکشا پر حملہ کر رہی ہے اور اس کے نیچے بنا کوئی زمین تیار کیے ہوئے سرکار سی یو ای ٹی اور تمام جو نیشنل ایجوکیشن پالیسی ہے اس کو لاگو کرنے پر اتارو ہے۔ تو ان چار پنکتیوں کے ساتھ، کیونکہ انیہ وقتاؤں کو آپ لوگ سنیں گے، بہت انبھوی وقتا ہمارے بیچ میں ہیں، دشن کمار نے ایسے لوگوں کے لیے کہا کہ تمہارے پاؤں کے نیچے کوئی زمین نہیں اور کمال یہ ہے کہ پھر بھی تمہیں یقین نہیں۔ تمہارے پاؤں کے نیچے کوئی زمین نہیں، کمال یہ ہے کہ تمہیں پھر بھی یقین نہیں۔ اور ہم اور آپ سب لوگ جو اس اسٹوڈینٹ پارلیمنٹ میں شامل ہونے کے لیے آئے ہیں اور جو پرتیرودھ اپنا درج کر رہے ہیں، ان کے لیے دشن کمار جی کہتے ہیں کہ تمہارے پاؤں کے نیچے کوئی زمین نہیں، کمال یہ ہے کہ تمہیں پھر بھی یقین نہیں۔ اور میں بے پناہ اندھیروں کو سویرا کیسے کہوں، میں ان اندھیرے نظاروں کا تماش بھی نہیں۔ آپ سب نے میری بات کو اتنی دیر تک سنا۔
دلی وشو ودیالیہ کے پروفیسر اپوروانند نے نئی راشٹریہ شکشا نیتی کی آلوچنا کی اور کہا کہ سرکار نے شکشا نیتی نہیں بلکہ اس کی آڑ میں ایک ایسی راجنیتی تیار کی ہے جس سے دھرموں کے بیچ نفرت اور ٹکراؤ پیدا ہوگا اور دیش کی ورتمان شکشا ویوستھا چرمرا جائے گی۔ اکھل بھارتیہ چھاتر سنگھ کے راشٹریہ ادھیکش این سائی بالاجی نے کہا کہ یدی نئی راشٹریہ شکشا نیتی لاگو ہو گئی تو اس سے دیش کے بہت سے چھاتر پربھاوت ہوں گے اور یہ نیتی ان کے ہت میں نہیں ہے۔ گیات رہے کہ نئی راشٹریہ شکشا نیتی کو سنسد کے دونوں سدنوں میں پارت کیا جا چکا ہے، پرنتو ابھی اسے لاگو نہیں کیا گیا ہے اور اسے لاگو کرنے کی تیاری کی جا رہی ہے۔ چھاتروں کا کہنا ہے کہ اس نیتی پر چرچا ہونی چاہیے تھی جو نہیں کی گئی۔ کیندر سرکار یدپی اس نئی راشٹریہ شکشا نیتی کو دیش کے بدلتے ہوئے حالات کے پریپریکش میں آوشک بتا رہی ہے، لیکن شکشکوں اور چھاتروں کا ایک بڑا ورگ سرکار پر شکشا کے نجی کرن، ویوسائی کرن اور سمپردائی کرن کا آروپ لگا رہا ہے اور دیش کا اتہاس اور پاٹھیہ کرم بدلنے کا ورودھ کر رہا ہے۔ جمشاد کاظمی، ریڈیو تہران، دلی۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہماری سبھا کا انتم کاریکرم ہوگا فلسطینی مدعا اور سمادھان، پر اس سے پہلے آپ سنیے دوسرا ساپتاہک کاریکرم قرآنی قصے۔
قرآن قصے۔ پری شروتاگن، ساپتاہی کاریکرم قرآنی قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ آج کے کاریکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ اسراء کی آیت نمبر 81 کب نازل ہوئی تھی۔ स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार करें।
श्रोतो, पैगंबर इस्लाम ने ईश्वरीय धर्म इस्लाम के प्रचार प्रसार के लिए जो प्रयास किया था और इसी प्रकार उन्होंने जो सांस्कृतिक, सामाजिक और राजनीतिक कार्रवाइयां अंजाम दी थी, कई वर्षों के बाद पवित्र नगर मक्का पर विजय कर लेने के साथ उनका परिणाम निकला। पैगंबर इस्लाम अपने साथियों व अनुयायियों के साथ पवित्र नगर मक्का के निकट जी तवी नामक स्थान पर पहुंचे। ये वो स्थान था जहां से मक्का नगर पूरी तरह दिखाई देता था। पैगंबर इस्लाम ने अपने साथियों व अनुयायियों को चार दलों में विभाजित कर दिया और हर दल को एक नियत दिशा से पवित्र नगर मक्का में दाखिल होने का आदेश दिया और उन्हें किसी से युद्ध व मारपीट न करने का आदेश दिया, किंतु ये कि दुश्मन उन पर हमला कर दें। चारों दल चार दिशाओं से पवित्र नगर मक्का में दाखिल हो गए। उनमें से कुछ लोग अपने अपने घरों में चले गए जबकि अधिकांश खाने काबा में चले गए। इस बीच अबू जहल का बेटा अकरमा जैसे कुछ काफिरों व अनेक ईश्वरवादियों ने मुसलमानों का विरोध किया और उन पर हमला कर दिया। मुसलमानों ने उन्हें पीछे ढकेल दिया। मुसलमानों के जिस दल से काफिरों ने युद्ध किया था उस दल का नेतृत्व खालिद बिन वलीद कर रहा था। जब काफिरों ने मुसलमानों पर हमला किया तो खालिद बिन वलीद ने युद्ध का आदेश दिया और मुसलमानों ने काफिरों व अनेक ईश्वरवादियों को काबे के निकट तक पीछे ढकेल दिया और इस लड़ाई में 20 काफिर मारे गए और अबू जहल के बेटे अकरमा सहित दूसरे काफिर भाग गए।
पैगंबर इस्लाम ने दूर से देखा कि वहां पर लड़ाई हो गई है तो उन्होंने युद्ध बंद करने का आदेश दिया और संयोग से यह वह समय था जब युद्ध खत्म हो गया था और 20 काफिरों के मारे जाने के बाद कुछ भाग गए और शेष ने आत्मसमर्पण कर दिया। धीरे धीरे सारे मुसलमान पवित्र नगर मक्का में दाखिल हो गए। जब मुसलमान मक्का नगर में दाखिल हो गए तो मदीना के एक जाने माने मुसलमान साद बिन इबादा ने चिल्लाकर कहा कि आज प्रतिशोध लेने का दिन है। काफिरों और मक्का के रहने वाले अनेक शरवादियों ने मुसलमानों को बहुत प्रताड़ित किया था और मुसलमानों के साथ उन्होंने बहुत बुरा बर्ताव किया था। इस प्रकार से कि काफिरों ने मुसलमानों के साथ जो अपराध अंजाम दिए थे वह उनके जहनों में घूम रहा था और सभी काफिर और अनेक शरवादी ये सोच रहे थे कि अब मुसलमान उनसे बदला लेंगे और उन्हें उसके किए की सजा देंगे और मजा चखाएंगे। परंतु जब पैगंबर इस्लाम के कानों में साद बिन इबादा की बात पड़ी तो उन्होंने हजरत अली अलैहि सलाम से फरमाया कि जाओ और उसके हाथ से परचम व ध्वज ले लो और उसके बाद फरमाया आज दया और क्षमा का दिन है।
पैगंबर इस्लाम पवित्र नगर मक्का में दाखिल हो जाने के बाद अपने अनुयायियों व साथियों के साथ काबे की ओर गए। पैगंबर इस्लाम काबे के सामने खड़े हुए और कहा, ईश्वर एक है, उसका कोई समतुल्य नहीं है, उसका वादा सच्चा हुआ और उसने अपने बंदे की सहायता की और काफिरों व अनेक ईश्वरवादियों के विभिन्न गुटों व दलों को अकेले पराजित कर दिया। उसके बाद पैगंबर इस्लाम ने कुरैश कबीले के एक अनेक ईश्वरवादी सुहैल बिन अम्र को संबोधित करके कहा, तुम क्या कहते हो? इस पर उसने कहा, हम अच्छाई और भलाई के सिवा कुछ नहीं कहते। आप बड़े भाई और हमारे बड़े चाचा के बेटे हैं। इस पर पैगंबर इस्लाम ने कहा, मैं भी तुमसे वही कहता हूँ जो हमारे भाई यूसुफ ने अपने भाइयों से कहा था कि आज तुम्हारी भर्त्सना व निंदा का वक्त नहीं है, महान ईश्वर तुम्हें क्षमा कर देगा, वो बहुत दयालु और अत्यंत क्षमा करने वाला है। उसके बाद पैगंबर इस्लाम ने कहा, हे लोगों, महान ईश्वर ने इस्लाम के माध्यम से अज्ञानता के काल के गर्व को समाप्त कर दिया है, यानी जो लोग अपने पूर्वजों और कबीलों पर गर्व करते थे उसे इस्लाम ने समाप्त कर दिया है।
सब आदम की संतान हैं और वे मिट्टी से पैदा हुए थे। ईश्वर का बेहतरीन बंदा वो है जो तक्वा अख्तियार करे, यानी ईश्वर से डरे। लोगों का दो गिरोह है, एक ईश्वर से डरने वाला और ईश्वर के निकट उसी का महत्व है, और दूसरा बुरा कार्य करने वाला गिरोह और ईश्वर के निकट उसका मूल्य नहीं है। अरब होना गर्व का कारण नहीं है। अरबी केवल एक भाषा है जिसमें तुम बात करते हो। जिसने भी ज्ञान हासिल करने और नेक अमल अंजाम देने में कमी से काम लिया, उसे उसके पूर्वज और जात से कोई लाभ नहीं पहुंचेगा। लोग आदम के जमाने से लेकर आज तक कंघी के दाने की भांति बराबर हैं। अरब को गैर अरब पर और गोरे को काले पर कोई श्रेष्ठता नहीं है, और श्रेष्ठता का मापदंड केवल तकवा व ईश्वरीय भय है। दूसरे शब्दों में सद्गुण और अच्छाइयां बेहतरी का मापदंड हैं। मैं समस्त उन चीजों को समाप्त कर रहा हूं जिन पर लोग अज्ञानता के काल में गर्व करते थे। मुसलमान मुसलमान का भाई है, और मुसलमानों पर एक दूसरे का खून हराम है, और विदेशियों व अपरिचितों के मुकाबले में सब एक हाथ की भांति एकजुट हैं।
जो मुसलमान मक्का से मदीना पलायन करके गए थे, वे बहुत ही प्रसन्न व खुशहाल थे और खुशी से फूले नहीं समा रहे थे। वे खुशी से रो रहे थे, वे महान ईश्वर का शुक्र अदा कर रहे थे। इन सब के बावजूद मुसलमानों को एक चीज से तकलीफ पहुंच रही थी, और वे सब इस बात से दुखी थे कि अभी भी काबे के अंदर 360 मूर्तियां मौजूद थीं। लोग पैगंबर इस्लाम को देख रहे थे। अनेकेश्वरवाद की अंतिम निशानी को खत्म करने के लिए क्षण गिन रहे थे। अभी भी पवित्र नगर मक्का में ऐसे लोग मौजूद थे जो मूर्तियों से प्रेम करते थे और मूर्तियों की सुरक्षा के लिए दुआ कर रहे थे। काफिरों और अनेकेश्वरवादियों ने मूर्तियों की रक्षा के लिए भारी कीमत चुकाई थी। उन्हें विश्वास नहीं आ रहा था कि वे तोड़ दी जाएंगी। मुसलमान की प्रतीक्षा की घड़ी समाप्त हो गई, और पैगंबर इस्लाम के आदेश से काबा मूर्तियों के अस्तित्व से पवित्र होने लगा।
श्रोताओ, जाबिर बिन अब्दुल्लाह कहते हैं कि पैगंबर इस्लाम के साथ पवित्र नगर मक्का में दाखिल हुआ। उस दिन काबे के अंदर और उसके अगल बगल 360 बुत मौजूद थे। पैगंबर इस्लाम के आदेश से मुसलमानों ने समस्त बुतों को तोड़ दिया। काफिलों व अनेक ईश्वरवादियों ने काबे के अंदर हुबल नाम के बुत को सबसे ऊपर रखा था। जब पैगंबर इस्लाम की नज़र उस पर पड़ी तो हजरत अली अलैहिस्सलाम को देखा और फरमाया, हे अली, तुम मेरे कंधे पर चढ़कर ऊपर जाओ और हुबल को गिरा दो, या मैं तुम्हारे कंधों पर चढ़कर ऊपर जाता हूँ और काबे की छत से इस बुत को गिरा देता हूँ। इस पर हजरत अली अलैहिस्सलाम ने फरमाया, हे ईश्वरीय दूत, आप मेरे कंधों के ऊपर से बुत को गिरा दीजिए। परंतु चूंकि हजरत अली अलैहिस्सलाम पैगंबर इस्लाम के भार को सहन न कर सके, इसलिए हजरत अली अलैहिस्सलाम पैगंबर इस्लाम के कांधों पर चढ़कर हुबल नाम के सबसे बड़े बुत को काबे की छत से नीचे गिरा दिया। खुद हजरत अली अलैहिस्सलाम फरमाते हैं, जब पैगंबर इस्लाम मेरे कांधों पर चढ़े तो मैं उनकी पैगंबरी की महानता और वैभव के कारण उनके भार को सहन न कर सका। पैगंबर इस्लाम इस बात को समझ गए और मुस्कुराहट के साथ वो नीचे उतर आए और मुझे अपने कांधों पर सवार किया। जब पैगंबर इस्लाम खड़े हुए तो उस ईश्वर की सौगंध जिसने दाने को चीरा है और समस्त चीजों की रचना की और पैदा किया है, मैं इस प्रकार ऊंचा हुआ कि अगर चाहता तो आसमान तक पहुंच जाता। मैंने हुबल बुत को पकड़ा और उसे नीचे गिरा दिया। उसके बाद हजरत अली अलैहिस्सलाम पैगंबर इस्लाम के कांधों से नीचे उतर आए। जब वो पैगंबर इस्लाम के कांधों से नीचे उतर रहे थे तो मुस्कुरा रहे थे। पैगंबर इस्लाम ने हजरत अली अलैहिस्सलाम से मुस्कुराने का कारण पूछा तो आपने जवाब में फरमाया, आपके कांधों से जमीन पर आया परंतु किसी चीज का आभास नहीं किया। इस पर पैगंबर इस्लाम ने फरमाया, کیسے کسی چیز کا آبھاس کرتے، جبکہ محمد نے تمہیں اپنے کاندھوں پر اٹھا رکھا تھا اور جبرائیل نے تمہیں نیچے اتارا۔ یہ وہ وقت تھا جب پوتر قرآن کے سورہ اسراء کی آیت نمبر 81 نازل ہوئی۔ اس آیت میں مہانوا سروا سمرتھ ایشور کہتا ہے، ہے پیغمبر کہہ دیجئے کہ حق آیا اور باطل ختم ہو گیا، بے شک باطل ختم ہونے والا تھا۔
پوتر قرآن کی اس آیت کا اسپشٹ سندیش ہے کہ ستیہ و حق باقی رہے گا اور اسطیہ و ناحق مٹ جائے گا، یدپی ستیہ کے سمرتھک کم ہی کیوں نہ ہو اور اسطیہ کے سمرتھکوں کی سنکھیا ادھک ہی کیوں نہ ہو۔ ستیہ و حق پانی کی طرح باقی رہتا ہے، پرنتو اسطیہ و ناحق پانی کے بلبلے کی طرح ختم ہو جاتا ہے۔ یہ مہان و سرو سمرتھ ایشور کی پرمپرا ہے۔ مہان ایشور پر آستھا رکھنے والے انسان کو کٹھنائیوں میں گھبرانا نہیں چاہیے۔ کٹھنائیاں ہوا کے تیز جھونکے کی طرح آتی اور چلی جاتی ہے۔ کٹھنائیوں کا مقابلہ کر کے انسان مضبوط بنتا ہے۔ پیغمبر اسلام نے جب کعبے میں پرویش کیا تو انہوں نے حضرت علی علیہ السلام سے کہا کہ وہ عثمان بن طلحہ سے کعبے کی کنجی مانگ لیں، کیونکہ اس سمے عثمان بن طلحہ ہی کعبے کی کنجی کا مالک تھا۔ پیغمبر اسلام نے فرمایا تھا کہ کنجی لے لیں تاکہ کعبے کے اندر کو بتوں سے صاف کیا جائے۔ کعبے کی کنجی مل جانے کے بعد پیغمبر اسلام کے چاچا عباس نے پیغمبر اسلام سے کہا کہ کعبے کی کنجی انہیں دے دیں، پرنتو پیغمبر اسلام نے ان کی اس مانگ پر کوئی دھیان نہیں دیا اور خانہ کعبہ کو بوتوں و مورتیوں سے پوتر کرنے کے بعد اس کی چابی حضرت علی علیہ السلام کے حوالے کر دی تاکہ اسے وہ عثمان بن طلحہ کے حوالے کر دے۔ اس وقت پیغمبر اسلام نے پوتر قرآن کے سورہ نساء کی 58 آیت کی تلاوت کی، جس میں مہان ایشور امانت واپس کرنے کی بات کر و آدیش دے رہا ہے۔ اسلامی روایتوں کے انوسار حضرت علی علیہ السلام نے کعبے کی کنجی کو عثمان بن طلحہ کو لوٹا دی۔ وہ حضرت علی علیہ السلام سے کہتا ہے کہ میں نہیں سوچتا تھا کہ اتنے پریم کے ساتھ آپ کعبے کی کنجی مجھے لوٹائیں گے۔ اس پر حضرت علی علیہ السلام نے پوتر قرآن کی اس آیت کی تلاوت کی جس میں امانت کو واپس کیے جانے کی بات کہی گئی ہے اور کہا کہ مہان ایشور کے آدیش کے سمان میں میں نے ایسا کیا۔ عثمان بن طلحہ نے جیسے ہی یہ بات سنی اسی وقت اسلام دھرم کو سویکار کر لیا۔
تو شوتو کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
فلسطینی مدعا اور سمادھان۔
دوستو، کارکرم فلسطینی مدعا اور سمادھان کی کنیا کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، امریکہ اور اوائد زانی شاسن کے وستاروادی یوجناؤں کے درشٹگت پچھلے کارکرم میں ہم نے بتایا تھا کہ اگر فلسطین سنکٹ کے سمادھان کے ادیش سے اسلامی کرانتی کے سروچ نیتا کا پرستاؤ و سجھاؤ لاگو کر دیا جائے تو اس سمسیا کا سمادھان کیا جا سکتا ہے۔ فلسطینیوں کی آکانکھاؤں کے پورا ہونے کے مارگ کی سب سے بڑی بادھا و رکاوٹ کچھ عرب شاسکوں دوارا امریکہ اور اوائد زانوی شاسن کے وستاروادی یوجنا کا سمرتھن اور ان کے ساتھ سانٹھ گانٹھ کرنا ہے۔
اسرائیل کے ساتھ سانٹھ گانٹھ کرنے والے عرب شاسک اچھی طرح سے جانتے ہیں کہ فلسطین میں راشٹریہ جنمت سنگرہ کے ویوہارک ہونے کی استھتی میں اسرائیل کا وناش نشچت ہے، جس سے فلسطینی وجئی ہوں گے اور پرتیرودھ کا مورچہ ادھک مضبوط ہو جائے گا۔ سانٹھ گانٹھ کرنے والے ان عرب شاسکوں کے ساتھ ان کے دیش کی جنتا نہیں ہیں، ان کا کسی بھی پرکار کا کوئی جنادھار نہیں ہے، یہ واسطو میں کٹھ پتلی سرکاریں ہیں۔
یہی کارن ہے کہ وہ چھیتر میں امریکہ کے ہیتوں کی پورتی کرتے ہیں اور فلسطینی ہیتوں کو اندیکھا کرتے رہتے ہیں۔ امریکی ہیتوں کے حساب سے پشچم ایشیا میں اسرائیل کا استتو باقی رہے۔ اوید زانی شاسن کے ساتھ سانٹھ گانٹھ کرنے والوں نے حالیہ ورشوں کے دوران فلسطینیوں کے ادھیکاروں کے بارے میں بولنا ہی چھوڑ دیا ہے۔ فلسطینیوں کے ہیتوں پر دھیان دیے بنا ہی وہ سانٹھ گانٹھ کی پرکریا کو جاری رکھے ہوئے ہیں۔
اوید زانی شاسن کے ساتھ سنیکت عرب امارات کا اپنے کوٹنیتک سمبندوں کو سامانیہ کرنا یہ بتاتا ہے کہ اس نے اب فلسطینیوں کے ادھیکاروں سے آنکھیں موند لی ہے، پرنتو 33 دیوسیہ اور 22 دیوسیہ یدھوں میں دشمن کی پراجے اور اسلامی جاگرکتا کو وفل بنانے والے شڑیتر کے ناکام ہو جانے کے بعد سانٹھ گانٹھ کرتا اس پرینام پر پہنچے ہیں کہ ان حالات میں کھیتر میں پرتیرودھ کرتاؤں کو مضبوطی ملے گی۔ اس بات کو دیکھتے ہوئے انہوں نے اویز اور نشاسن کے ساتھ سمبندھ سامانیہ بنانے کے پریاس تیز کر دیے جو پہلے ڈھکے چھپے تھے اور سارجنک روپ سے ان پر بات نہیں کی جاتی تھی۔
سانٹھ گانٹھ کرنے والے عرب شاسکوں کے دماغ میں یہ بات بیٹھ گئی ہے کہ امریکہ دوارا چھیتر کو چھوڑ کر چلے جانے سے یا پھر اس کی اپستھتی کے کم ہونے کی استھتی میں چھیتر میں اوائد زانی شاسن سروے سروا ہو جائے گا۔ یہی کارن ہے کہ امریکی گھٹک عرب شاسکوں کو اس بات کی جلدی ہے کہ ان حالات میں ان کو بھی کچھ مل جائے، اس لیے وہ بنا کچھ سوچے سمجھے دوردرشتا میں اوائد زانی شاسن کے ساتھ جلدی میں اپنے سمبندھ سامان کر رہے ہیں۔ زانی شاسن سے سمبندھوں کو سامان بنانے ہیتو سنیکت عرب امارات کے ابراہم سمجھوتے کو اسی پرپریکش میں دیکھا جا سکتا ہے۔ اس سمجھوتے نے یہ درشا دیا کہ سنیکت عرب امارات کو فلسطین کی مظلوم جنتا اور اس کے ادھیکاروں سے کوئی سہانبھوتی نہیں ہے۔
دوسرے شبدوں میں جو دیش زانی شاسن سے سمبندھوں کو جلد سے جلد سامان بنانے کے لیے آتر نظر آ رہے ہیں، واسطو میں انہیں فلسطینی جنتا اور اس کے ادھیکاروں سے کوئی درد نہیں ہے، اور اگر انہیں اس کی پیڑا ہوتی تو وہ کبھی بھی زائنی شاسن سے سمبندھوں کو سامانیہ بنانے کے لیے ویاکل نہ ہوتے۔ جو دیش اتیگرہنکاری زائنی شاسن سے سمبندھوں کو سامانیہ بنانے کے لیے پریشان ہیں، واسطو میں ان دیشوں کی تاناشاہی سرکاروں کو اپنی بھی جنتا کی اچھا کا خیال نہیں ہے، اور وہ اچھی طرح اس بات کو جانتی ہیں کہ جنتا کے مدے ان کا کوئی ستھان نہیں ہے، کیونکہ اگر ان دیشوں کی تاناشاہی سرکاروں کو اس بات کا گیان و وشواس ہوتا ہے کہ جنتا کے مدے ان کا ستھان ہے، انہیں جن آدھار پراپت ہے، تو تاناشاہی سرکاروں کو انت کرنے کے لیے لوکتانترک سرکار کے گٹھن کے لیے چناؤ کرواتی۔ دوسرے شبدوں میں تاناشاہی سرکاروں کا چناؤ نہ کروانا اس بات کا سوچک ہے کہ وہ اپنے انجام سے بھلی بھانتی اوگت ہے اور اپنی سرکار کی بقا کے لیے امریکہ اور اسرائیل کے سمرتھن کو آوشک سمجھ رہی ہیں۔
17 ستمبر 1978 کو عرب دیشوں اور زانوی شاسن کے مدھ کیمپ ڈیوڈ میں سانٹ گانٹ کی بنیاد رکھی گئی۔ اس میں امریکہ کے تتکالین راشٹرپتی جمی کارٹر، مصر کے راشٹرپتی انور سادات اور زانوی شاسن کے پردھان منتری مناخم بیگن نے مکھیہ بھومیکا نبھائی تھی۔ ورش 2002 میں لبنان کی راجدھانی بیروت میں جو سمیلن ہوا تھا اس میں کہا گیا تھا کہ عرب دیش زانوی شاسن کے ساتھ اس وقت سمبندوں کو سامان بنانے کے لیے تیار ہیں جب زانوی شاسن ورش 1967 سے پہلے کی سیماؤں پر لوٹ جائے، پرنتو زانوی شاسن نے 33 اور 22 دیوسی یدھ میں پرتیرودھ کو ملنے والی سفلتا نے یہ درشا دیا کہ جو یہ کہا جاتا تھا کہ اسرائیل اجے ہے اب وہ دھاڑا ختم ہو چکی ہے اور بہت سے حلقوں کے لیے اسرائیل کی کھوکھلی شکتی اسپشٹ ہو گئی ہے اور بہت سے لوگوں کا وچار بدل گیا ہے اور وہ اس نتیجے پر پہنچ گئے ہیں کہ پرتیرودھ کے مادھیم سے اتی گرہنکاری زانوی شاسن سے اپنے ادھیکاروں کو واپس لیا جا سکتا ہے۔
क्षेत्रीय मामलों के जानकार बहुत से विशेषज्ञों का मानना है कि जिस तरह अरब देशों की तानाशाही सरकारें इसराइल से संबंध सामान्य बनाने के बारे में सोच रही हैं और इस दिशा में उनके प्रयासों के परिणाम दिन प्रतिदिन सामने आते जा रहे हैं, अगर इन देशों और वहां की तानाशाही सरकारों ने फिलिस्तीन समस्या के समाधान के लिए प्रयास किया होता तो बहुत पहले फिलिस्तीन समस्या का समाधान हो चुका होता। 70 साल से अधिक का समय हो रहा है जब से ज़ायनी शासन ने फिलिस्तीनियों के खिलाफ अत्याचार का बाजार गर्म कर रखा है, पर आज तक जो इस समस्या का समाधान नहीं हुआ तो इसका एक मुख्य कारण अरब देशों की तानाशाही सरकारों की ओर से फिलिस्तीन समस्या के प्रति उदासीनता रही है। और अमरीका और ज़ायनी शासन को अच्छी तरह पता है कि अरब देशों की तानाशाही सरकारों को लेश मात्र भी फिलिस्तीनियों और उनके अधिकारों की चिंता न थी और न है, और इसी कारण इसराइल फिलिस्तीनियों के खिलाफ किसी प्रकार के अपराध में संकोच से काम नहीं लेता है और अरब देशों की तानाशाही सरकारें मूक दर्शक बनी रहती हैं।
यही नहीं, अरब देशों की तानाशाही सरकारें मजलूम फिलिस्तीनियों के खिलाफ اسرائیل کے اپرادھوں کی بھرتنا تک نہیں کرتی ہیں، کیونکہ تاناشاہی سرکاروں کو اس بات کا بھے لگا رہتا ہے کہ اگر انہوں نے اسرائیل کے اپرادھوں کی بھرتنا کر دی تو امریکہ اور اسرائیل ان سے ناراض ہو جائیں گے۔ ان دیشوں کو یہ منظور ہے کہ ان کی جنتا ان سے ناراض رہے، پرنتو امریکہ اور اسرائیل کی ناراضگی انہیں سویکار نہیں ہے۔ اس کی وجہ یہ ہے کہ یہ تاناشاہی سرکاریں امریکہ اور اسرائیل کی پرسنتا اور سمرتھن کو اپنی بقا کا آدھار سمجھتی ہیں۔
ایران میں فلسطینی آندولن حماس کے پرتنیدھی خالد غدومی کا ماننا ہے کہ عرب شاسکوں کے لیے سرکشا اور اپنی سرکار کی بقا کے علاوہ ان کے لیے کوئی بھی چیز مہتوپورن نہیں ہے، ان کے لیے فلسطینیوں کا کوئی مہتو نہیں ہے۔ اسرائیل دوارا فلسطینیوں کے دمن پر وہ مون دھارن کیے رہتے ہیں۔ فلسطین سمسیا کے سمادھان کے لیے ایران نے جو پرستاؤ دیا ہے اگر اس پر فلسطین میں عمل کیا جاتا ہے تو یہ عرب جگت میں ادھارن و آدرش ہو جائے گا۔
عرب دیشوں کی تاناشاہی سرکاروں کو یہ بھے ہے کہ اگر فلسطین میں جنمت سنگرہ ہو گیا تو دوسرے دیشوں میں تاناشاہی سرکاروں کے استھان پر لوک تانترک سرکار کے گٹھن کی مانگ زور پکڑ جائے گی اور آج نہیں تو کل ان کی تاناشاہی سرکار کی ودائی نشچت ہے۔ اس لیے وہ فلسطین میں ایران کے تارکک اور انتراشٹری قانون کے مطابق پرستاؤ کو بھی لاگو کرنے سے ڈرتی ہیں، اور وہ کبھی بھی یہ بات نہیں کہتی ہیں کہ ایران نے فلسطین سمسیا کے سمادھان کے لیے جو پرستاؤ سجھاؤ دیا ہے بہت ہی تارکک ہے۔ یہ تاناشاہی سرکاریں ایران کے ترک سنگت پرستاؤ کا سمرتھن بھی نہیں کرتی ہیں۔
Thank you.
फिलिस्तीन के संबंध में जो ओस्लो समझौता हुआ है, दूसरे शब्दों में इसराइल के साथ जो सांठगांठ समझौता हुआ है, वो फिलिस्तीनी क्षेत्रों में हर प्रकार के प्रतिरोध का विरोधी है। यही नहीं, सऊदी अरब की अगुवाई में अरब देश इसराइल के खिलाफ प्रतिरोध के विरोधी हैं और इसी कारण वे ईरानी प्रस्ताव के विरोधी हैं। अरब देश इस बात की चेष्टा में हैं कि प्रतिरोध को जारी रखने हेतु फिलिस्तीनियों की जो भावना है उनकी इस भावना को बदला व खत्म किया जाए, क्योंकि अरब देशों की तानाशाही सरकारें प्रतिरोध को अपने अस्तित्व के लिए भी खतरा समझ रही हैं, इसलिए वे प्रतिरोध का विरोध कर रही हैं।
बहुत से लोग फिलिस्तीन विवाद के समाधान के लिए फिलिस्तीन नाम के एक स्वतंत्र देश के गठन को आवश्यक समझते हैं और उनका मानना है कि कुद्स को फिलिस्तीन की राजधानी होना चाहिए। इसराइल के अलावा अरब देशों की तानाशाही सरकारें भी इस प्रस्ताव की विरोधी हैं, क्योंकि उनका मानना है कि अगर फिलिस्तीन में एक स्वतंत्र देश बन गया और वहां पर एक लोकतांत्रिक सरकार गठित हो गई तो उनकी तानाशाही सरकारों पर दबाव बन जाएगा और ये दबाव उनकी तानाशाही सरकार के अंत का कारण बन सकता है। इसी कारण वे फिलिस्तीन में एक स्वतंत्र व आजाद देश बनने का विरोध कर रही हैं।
बहरहाल जहां पश्चिमी व यूरोपीय सरकारें ज़ायनी शासन का समर्थन कर रही हैं, वहीं क्षेत्र की अरब तानाशाही सरकारें भी इसराइल के अपराधों पर अर्थपूर्ण चुप्पी साधे हुए हैं और इन्हीं देशों की चुप्पी के कारण ज़ायनी शासन पूरे दुस्साहस के साथ फिलिस्तीन की मजलूम जनता के खिलाफ मनमाना अपराध जारी रखे हुए है। दूसरे शब्दों में पश्चिमी व यूरोपीय देशों का समर्थन और क्षेत्र के अरब देशों की चुप्पी वो कारण है जिसकी वजह से ज़ायनी शासन किसी प्रकार के संकोच के बिना फिलिस्तीनियों के खिलाफ अपने अपराधों को पूरे दुस्साहस के साथ जारी रखे हुए है और जब तक मानवाधिकार की रक्षा के दावेदारों का ये दोहरा व्यवहार जारी रहेगा तब तक फिलिस्तीन समस्या के समाधान की कामना अपेक्षा से परे है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
तो दोस्तों, इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाजत दीजिए। खुदा हाफिज। Thank you.